यो रेडियो नेपाल हो। अब श्रेया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। क्रियाशील सदस्यता वितरण र नवीकरण तोकिएको मितिमा सम्पन्न हुन नसकेपछि कांग्रेस महाधिवेशन स्थगित। निर्वाचन आयोगद्वारा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि 40 संस्थालाई पर्यवेक्षणको अनुमति। विदेशी नागरिकको सुरक्षा सम्भावित अपराध नियन्त्रणका लागि अध्यागमन विभागद्वारा विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली शुरू। जेएनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको 5.5 अर्ब रूपियाँ दावी रकम बीमितलाई भुक्तानी गरिएको नेपाल बीमा प्राधिकरणद्वारा जानकारी। र स्विजरल्याण्डको क्रान्स मोन्टाना शहर स्थित एक बारमा आगलागी हुँदा कम्तीमा 40 जनाको मृत्यु, 115 भन्दा बढ़ी घाइते।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। नेपाली कांग्रेसले कार्यतालिका प्रारम्भ गर्नुपर्ने घोषित मितिभन्दा दुई दिन पछि महाधिवेशन स्थगित भएको जनाएको छ। महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले नियमित महाधिवेशन स्थगित भएको संयुक्त वक्तव्य मार्फत जानकारी गराउनु भएको हो। महाधिवेशनको मिति तय भइसकेपछि क्रियाशील सदस्यता नवीकरण अन्तिम चरणमा आइपुग्दा समग्रमा 5,79,395 क्रियाशील सदस्यता नवीकरण सम्पन्न भएको समेत कांग्रेसले जनाएको छ। कांग्रेसमा क्रियाशील सदस्यता वितरण र नवीकरण तोकिएको मितिमा सम्पन्न हुन नसकेपछि महाधिवेशन कार्यतालिका प्रभावित भएको हो। कांग्रेसले महामन्त्री गगन थापाको संयोजकत्वमा क्रियाशील सदस्यता वितरण समिति बनाएको थियो। महामन्त्रीद्वय थापा र शर्माले विज्ञप्तिमा सम्भव भएसम्म विशेष महाधिवेशन गर्ने उल्लेख गर्नुभएको छ। महाधिवेशनको स्वरूप र मितिलाई लिएर कांग्रेसमा विवाद बढ़ेको छ। यसै विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले आज दिउँसो 3 बजे केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाउनु भएको सहमहामन्त्री बद्री प्रसाद पाण्डेले जानकारी दिनुभयो। निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि 40 संस्थालाई पर्यवेक्षणको अनुमति दिएको छ। राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी पर्यवेक्षणका लागि 51 संस्थाले निवेदन दिएका थिए। राष्ट्रियतर्फ 10 र अन्तर्राष्ट्रियतर्फ 1 संस्थाको आवेदन अस्वीकृत गरिएको छ। आयोग पदाधिकारीको हिजोको बैठकले थप 9 राष्ट्रिय संस्थालाई अनुमति दिँदा निर्वाचन पर्यवेक्षण गर्ने संस्थाको संख्या 40 पुगेको हो। आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले 36 राष्ट्रिय र 4 अन्तर्राष्ट्रिय संस्थाले पर्यवेक्षणको अनुमति पाएको जानकारी दिनुभयो। निर्वाचन आयोगले आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्द सूची पेश गरेका राजनैतिक दललाई बोलाएर देखिएका त्रुटि औल्याउने काम गरिरहेको छ। पेश भएका सूचीको जाँचबुझ र दलका प्रतिनिधिसँगको छलफलपछि देखिएका कमजोरी सच्याएर पेश गर्न यही पुस 20 गते औपचारिक पत्राचार गर्ने आयोगले जनाएको छ। आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले बन्द सूची पेश गर्ने दलले समावेशीको क्लस्टर मिलाए नमिलाएको लगायत विवरण जाँच गरी सम्बन्धित दलका प्रतिनिधिलाई बोलाएर छलफल भइरहेको जानकारी दिनुभयो। आयोगमा यही पुस 13 र 14 गते 64 राजनैतिक दलले बन्द सूची पेश गरेका थिए। त्यसमध्ये 22 दलले मात्रै 110 स्थानमा उम्मेद्वारी मनोनयन गरेका छन्। सूची अनुसार औसत प्रति निर्वाचन चिन्हमा उम्मेद्वारी दिने दलको संख्या 60 देखिएको छ। गृहमन्त्री ओम प्रकाश सरियालले वर्तमान सरकार विधिको शासन भ्रष्टाचार मुक्त प्रशासनको प्रत्याभूति गर्दै सुशासन कायम गरी निर्वाचन मार्फत जिम्मेवारी हस्तान्तरण गर्ने उद्देश्यसहित निर्वाचनको तयारीमा लागिसकेको बताउनु भएको छ। अध्यागमन विभागद्वारा हिजो काठमाण्डुमा आयोजित विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली FNMIS कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री अरियालले आसन्न निर्वाचनलाई स्वच्छ निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न यथास्थानबाट सरोकार भएका सबैको यथोचित भूमिकाको अपेक्षा पनि सरकारले गरेको बताउनुभयो। वहाँले नेपाल भ्रमण गर्ने विदेशी नागरिकको भ्रमण सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवर्धनमा सहयोग पुर्याउने यस प्रणाली अध्यागमन सूचना व्यवस्थापन प्रणालीमा एक कोषे ढुंगा साबित हुने विश्वास व्यक्त गर्नुभयो। विभागका महानिर्देशक रामचन्द्र तिवारीले अपराध भएमा अनुसन्धान प्रभावकारी बनाउने र विश्व स्तरमा नेपाललाई सुरक्षित पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले सरकार र नागरिक बचाउ अभियान बीचको वार्ता सकारात्मक भएको बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो प्रधानमन्त्री सुशीला कार्की र अभियानका संयोजक दुर्गा प्रसाई पक्षबीच भएको वार्तामा सम्भव हुने किसिमका माग पूरा गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री खरेलले जानकारी दिनुभयो। वार्तामा प्रधानमन्त्री कार्कीले अभियानका मागहरू गम्भीर चासोका साथ लिनुभएको थियो भने संयोजक प्रसाईले अभियानको मागप्रति सरकारको ध्यानाकर्षण गराउनु भएको जनाइएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पर्वतको कुस्मा नगरपालिका साथ खरेहामा निर्माणाधीन ज्येष्ठ नागरिक भवन निर्माणमा भ्रष्टाचार भएको ठहर गर्दै चारजना विरूद्ध विशेष अदालत काठमाण्डुमा मुद्दा दायर गरेको छ। कुस्मा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कुमान सिंह गुरूङ, तत्कालीन लेखा अधिकृत कृष्ण प्रसाद शर्मा, इन्जिनियर आशिष साक्य तथा मल्ल कन्स्ट्रक्सन एण्ड सप्लायर्स र उसका प्रोप्राइटर लालबहादुर मल्ललाई प्रतिवादी बनाइएको छ। निर्माण कार्य अघि नबढ़ेको अवस्थामा पनि कुस्मा नगरपालिकाले दुई पटक गरी 21,76,000 रूपियाँ पेस्की भुक्तानी गरेको, पेस्की फर्चोट नगरी बैंक जमानतको म्याद सकिन दिएको र पहिलो बिल भन्दा बढ़ी रकम भुक्तानी गरेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ। गत भदौ 23 र 24 गतेको जेएनजी आन्दोलनसँग सम्बन्धित विषयमा जाँचबुझ गर्न गठित आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्राचार गर्ने भएको छ। आयोगका अध्यक्ष गौरी बहादुर कार्कीले हिजो संचारकर्मीको प्रश्नको जवाफमा तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिने काम सम्पन्न भएसँगै अब तत्कालीन प्रधानमन्त्री ओलीलाई बयानमा बोलाउन पत्राचार गर्न लागेको स्पष्ट गर्नुभयो। यसैबीच गत भदौ 23 र 24 घटना सम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकको भ्रमण फुकुवा गरेको छ। आयोगको हिजोको बैठकले पूर्व गृहमन्त्री लेखकको विदेश भ्रमणमा रोक्का लगाउने र स्वीकृति बेगर काठमाण्डु उपत्यका छाड्न नपाउने व्यवस्था फुकुवा गरेको शाखा अधिकृत रेशम बुढा छेत्रीले जानकारी दिनुभयो। आयोगले हिजो गृह मन्त्रालयलाई पत्र लेखी लेखकको भ्रमण फुकुवाको जानकारी गराएको छ। दुई हप्तादेखि घाम नलाग्दा बाँकी लगायत तराईका जिल्लाका नागरिकको दैनिकी कष्टकर बनेको छ। अत्यधिक चिसो बढ़ेपछि बाँकेमा स्थानीय सरकार र नेपाली सेनाले सार्वजनिक स्थानमा आगो ताप्ने व्यवस्था मिलाएको छ भने विद्यालयहरूमा सार्वजनिक विदा समेत दिइएको छ। नेपालगंजबाट संवाददाता नवीन गिरीको एक रिपोर्ट।
कारण नागरिकहरूको दैनिक जीवनयापन कठिन हुन थालेपछि स्थानीय सरकारले सार्वजनिक स्थानमा आगो ताप्ने व्यवस्था मिलाएका हुन् नेपालगंज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा।
दाउरा वितरण चाहिँ हामीले मेन चौकहरू भिडभाड हुने ठाउँहरूमा सुरक्षित दाउराहरू खसालेर हामीले आगो पार्ने काम गर्छौं।
विगत दुई हप्तादेखि नेपालगंजमा घाम लाग्न सकेको छैन। साँझ बिहानको बाक्लो हुस्सु र दिनभर चल्ने चिसो हावासँगैको शीतलहरले आम नागरिकको दैनिकी कष्टकर छ। चिसोले बाल बालिकाहरू बिरामी पर्न थालेपछि स्थानीय पालिकाहरूले विद्या विद्यालयहरूमा समेत सार्वजनिक विदा दिएका छन्। नेपालगंजका नगर प्रमुख प्रशान्त विष्ट
केही दिन टाढो विदा पनि दिएका छौँ। सार्वजनिक सूचना मार्फत ज्येष्ठ नागरिक, गर्भवती महिला र आमा बुवाहरूलाई घरबाट अति आवश्यक बाहेक ननिस्कनु होला र सार्वजनिक सूचना गरे।
चिसोका कारण अस्पतालहरूमा बिरामीहरूको चाप अत्यधिक बढेको छ। श्वास प्रश्वास दम लगायतका बिरामीहरू अस्पतालमा 3 गुणाले बढेको चिकित्सकहरू बताउँछन्। केयर सिटी अस्पतालका कन्सल्टेन्ट फिजिसियन डाक्टर उज्जवल अरियाल चिसोबाट जोगिन न्यानोमा बस्नु नै उपयुक्त विकल्प भएको बताउनुहुन्छ।
मेन चिसोबाट जोगिनु पर्यो, न्यानोमा बस्नु पर्यो, ताजा कुराहरू खाने, तातो झोल लुगाहरू खाने, चिसो धुवा धुलोबाट जोगिनु पर्यो। दमको रोगी र कुनै पनि दिल रोगीले चाहिँ आफ्नो औषधि नियमित रूपमा सेवन गर्नु पर्यो।
अत्यधिक चिसो बढेपछि नेपाली सेनाले समेत सार्वजनिक स्थानमा आगो ताप्न दाउरा वितरण गर्दै आएको छ। यस्तोमा सरकारी निकायको सतर्कता, स्वास्थ्य सेवाको प्रभावकारी व्यवस्थापन र नागरिक स्वयंको सावधानीले मात्र चिसोबाट हुने क्षति न्यूनीकरण गर्न सकिने देखिन्छ। बाँकेमा यस वर्ष 36,000 घर परिवारका 1,76,000 मानिस शीतलहर र चिसोबाट प्रभावित हुने प्रक्षेपण गरिएको छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
विधायन व्यवस्थापन समितिको बैठकमा सांसदहरूले नेपालका ऐतिहासिक तथा सांस्कृतिक सम्पदा झल्काउने चलचित्रलाई प्राथमिकता दिनुपर्ने बताउनु भएको छ। समितिको हिजो सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले चलचित्र विकास कोष स्थापना गरे सामाजिक सचेतना अभिवृद्धि गर्ने तथा नेपालका विभिन्न समुदायका मातृभाषामा निर्माण हुने चलचित्रलाई प्रोत्साहन गर्नुपर्ने विषय विधेयकमा समेट्नुपर्ने बताउनुभयो। बैठकमा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अरियालले चलचित्र उद्योग राष्ट्रको अर्थतन्त्र र पहिचानसँग जोड़िएकाले चलचित्र विकास बोर्डका नीति कार्यक्रम र दीर्घकालीन योजना लगायतका महत्वपूर्ण विषयहरूमा मन्त्रालयले बोर्डसँग साझेदारी गरी अघि बढ़नुपर्ने आवश्यकता उल्याउनुभयो। बैठकमा सांसदहरूले चलचित्र क्षेत्रका विभिन्न विषयमा अध्ययनका लागि शैक्षिक संस्था र पूर्वाधार विस्तार गर्नुपर्नेमा समेत जोड़ दिनुभयो। धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन संख्या वृद्धि भएको छ। सन् 2025 जनवरीदेखि डिसेम्बर 31 तारीकसम्म कुल 161,122 विदेशी पर्यटक भित्रिएको एक्याम्प जोमसोम कार्यालय प्रमुख राजेश गुप्ताले जानकारी दिनुभयो। सन् 2024 अनुपातमा सन् 2025 25,403 विदेशी पर्यटकको संख्यामा वृद्धि भएको हो। नेपालको उत्तरी रसुवागढ़ी अन्तर्राष्ट्रिय नाका हिजोदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। असार 24 गते लेन्दे खोलामा आएको बाढ़ीले मितेरी पुल बगाएपछि बन्द भएको नाका पूर्ण रूपमा सञ्चालनमा आएको रसुवाका प्रमुख जिल्लाधिकारी राजेश पन्थीले जानकारी दिनुभयो। नाका सञ्चालनका लागि चीन सरकारले 91 मिटर लम्बाईको बेली ब्रिज निर्माण गरे पश्चात सवारी साधन सञ्चालनमा आएको उहाँले बताउनुभयो। पश्चिम पाल्पाको लाइफलाइनको रूपमा रहेको हार्थोक छहरा सड़क खण्डको झण्डै 5 किलोमिटर सड़कको यस वर्षदेखि स्तरोन्नति कार्य शुरू भएको छ। लुम्बिनी प्रदेश सरकारले 6 वर्ष अघि नै पाल्पाको रामपुरदेखि कपूरकोटसम्म पुग्ने 290 किलोमिटर सड़क निर्माण गर्ने घोषणा गरे पनि सोही योजनाभित्र पर्ने यो सड़क भने जीर्ण रहेको थियो। पाल्पाबाट संवाददाता विष्णु खनालको एक रिपोर्ट।
लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजना अन्तर्गत पर्ने हार्थोक छहरा सड़क लामो समयसम्म जीर्ण अवस्थामा रहेको थियो। अब भने यो सड़कको खस्यौलीदेखि कुसुमखोला गोहोदीसम्म स्तर उन्नति हुने भएको छ। त्यस्तै छहरासम्म बहुवर्ष ठेक्का मार्फत काम हुने भएको छ, जसले यस भेगका नागरिकलाई मात्र नभई अर्घाँचीको पूर्वी भागसम्मका नागरिकलाई यात्रामा सहज हुनेछ। छहराका स्थानीय ईश्वर गेवाली:
हार्थोक छहराको बाटो हिँड्दा पनि लटिने, हिलो धुलो, बाइकहरू पनि पल्टिने, धेरै दुःख पाइयो। अहिले बन्ने भएपछि केही आशा पलाएको छ, केही सहज हुन्छ कि।
निर्माण व्यवसायीले अहिले सड़क चौडा गर्ने, रिटर्निङ पर्खाल लगाउने, जग निर्माण गर्ने काम गरिरहेको छ। लामो समयदेखि जीर्ण रहेको यो सड़क बनेपछि यस भेगका नागरिकले सहज रूपमा यात्रा गर्न पाउनेछन्। सड़कको हातथोकदेखि गाउँपालिका भवनसम्म रिब्दीकोट गाउँपालिका आफैले सड़क स्तर उन्नति गरेको र गाउँपालिकादेखि पश्चिमतर्फ प्रदेशको बजेटबाट काम भइरहेको रिब्दीकोट 3 खसेलीका वडा अध्यक्ष नारायण बहादुर केसीले बताउनुभयो।
देखि पालिका कार्यालयसम्म हामी डिब्रुगढ गाउँपालिकाकै बजेटबाट पेज गरेका छौँ भने प्रदेश सरकारको बजेटले फेरि पालिकादेखि गोदी 4700 मिटरसम्म टेन्डर भएर काम शुरू भएको छ। त्यसले गर्दाखेरि डिब्रुगढ गाउँपालिकाका वासीलाई मात्र नभएर पश्चिम क्षेत्रका अर्घाखाँचीसम्मकालाई पनि सहज हुने देखिएको छ।
हातोक छहरा 13 किलोमिटर सड़क मध्ये खसेउलीदेखि कुसुमखोलाको गोहोदीसम्म निर्माणका लागि 16,31,19,341 रूपियाँमा एमएस राजेश्वरी रमानिया आरएनआर जेबी दिगाम गुल्मीसँग ठेक्का सम्झौता भएको यातायात पूर्वाधार निर्देशनालय रूपन्देहीका सूचना अधिकारी अरूण गुप्ताले जानकारी दिनुभयो।
16,31,19,341 रूपियाँमा सम्झौता भएको छ। सम्झौता अनुसार 2 वर्षको अवधिमा निर्माण कार्य सम्पन्न गरिसक्नु पर्छ। चालू आर्थिक वर्षमा यो योजनाको लागि 5,05,00,000 बजेट विनियोजन भएको छ। बाँकी बजेट अर्को आर्थिक वर्षमा उपलब्ध हुन्छ। काम चाहिँ रोकिन दिनु खण्डको ठेक्काकरणलाई बहुवर्षीय स्वीकृति माग गर्छौ र आर्थिकदेखि छोरा र तिनगिरीसम्म चाहिँ स्थानति गरेर त्यति गर्दाखेरि अर्खाँचीसम्मको समुदायलाई आवाजमा चहज हुनेछ भन्ने अपेक्षा लिएका छौँ।
करिब 2 दशक अघि यो सड़क खण्डमा 3 मिटर चौडा पार्ने र ओटाछिल गर्ने काम भए पनि त्यसपछि सड़क स्तर उन्नति हुन सकेको थिएन। सड़क स्तर उन्नतिको काम पछि भने यस क्षेत्रका नागरिकले सहज यात्रा गर्न पाउनेछन्। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
ललितपुर स्थित नक्खु कारागारबाट जेएनजी आन्दोलनको क्रममा फरार भएका कैदी बन्दी मध्ये 30% अझै सम्पर्कमा आएका छैनन्। गत भदौ 24 गते नक्खु कारागारमा भएको घटनापछि विभिन्न मुद्दामा दोषी ठहर भई सजाय भोगिरहेका 1,280 जना कैदी बन्दी फरार भएका थिए। कारागार प्रशासनका अनुसार हालसम्म तीमध्ये 70% कैदीबन्दी स्वेच्छाले वा सुरक्षा निकायको समन्वयमा कारागार फर्किसकेका छन् भने बाँकी 30% अझै फरार अवस्थामा छन्। सार्वजनिक सेवा प्रसारण नेपाल र प्रेस काउन्सिल नेपाल बीच मूलधारका संचार माध्यमको प्रभावकारिता, विश्वसनीयता र आचार संहिताको कार्यान्वयन सम्बन्धमा छलफल भएको छ। सार्वजनिक सेवा प्रसारण नेपालले सिंहदरबारमा हिजो आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष डाक्टर कुमार शर्मा आचार्यले सोच र कार्यशैली बदलेर पत्रकारिताको विश्वसनीयता बढ़ने गरी काम गर्न आवश्यक रहेको बताउनु भएको छ। कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले सार्वजनिक सेवा प्रसारणमा रूपान्तरण भएपछि रेडियो नेपाल र नेपाल टेलिभिजन जनता पहिलो भन्ने मूल मन्त्रका साथ अघि बढ़िरहेको बताउनुभयो। कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका प्रमुख प्रशासकीय अधिकृत विष्णुराम नेउपानेले परिवर्तित सन्दर्भमा जनताप्रति बढ़ी उत्तरदायित्व निर्वाह गर्दै रेडियो नेपाल र नेपाल टेलिभिजनले काम गरिरहेको बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। स्विजरल्याण्डको पर्यटकीय शहर क्रान्स मोन्टाना शहर स्थित एउटा बारमा आग लागि हुँदा 40 जनाको मृत्यु भएको छ भने 115 भन्दा बढ़ी घाइते भएका छन्। अंग्रेजी नयाँ वर्षको पूर्व सन्ध्यामा स्विस स्की रिसोर्ट शहर क्रान्स मोन्टानामा भीड़भाड़ भएको बारमा आग लागि हुँदा उक्त घटना भएको त्यहाँका संचार माध्यमहरूले जनाएका छन्। दक्षिण पश्चिमी स्विजरल्याण्डको वालिस क्यान्टन प्रहरीले जारी गरेको विज्ञप्तिमा यो घटना गम्भीर भएको लेख गरिएको छ। भवनमा नयाँ वर्षको उत्सव मनाउन ठूलो संख्यामा मानिस भेला भएका थिए। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूससँगको युद्ध अन्त्य गर्ने शान्ति सम्झौताको 90% काम पूरा भएको बताउनु भएको छ। नयाँ वर्षको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले लगभग 4 वर्षको द्वन्द्व अन्त्य गर्ने सम्झौताको लागि अब 10% काम मात्र बाँकी रहेको बताउनुभयो। युक्रेनका राष्ट्रपति जेलेन्स्कीले छिट्टै हुने शान्ति सम्झौताले विश्वमा शान्तिको उदयका साथै युक्रेन लगायत पूरा युरोपको भाग्य निर्धारण गर्ने आशा व्यक्त गर्नुभयो। यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि रूस र युक्रेन बीच झण्डै 4 वर्षदेखि जारी पूर्ण स्तरको युद्ध अन्त्य गर्ने विषयमा सहमति नजिक पुगेको दावी गर्नुभएको छ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको निवासलाई लक्षित गरेको ड्रोनलाई रूसी प्रतिरक्षा प्रणालीले खसालिदिएको रूसले दावी गरेको छ। नोभगोरोड क्षेत्रमा सोमबार खसालिएको युक्रेनी ड्रोनबारे रूसी विश्लेषणले यसले राष्ट्रपति पुटिनको निवासलाई लक्षित गरेको देखाएको क्रेमलिनले जनाएको छ। मन्त्रालयका अनुसार ड्रोनको नेभिगेशन प्रणालीको विशेष प्राविधिक जाँचका क्रममा विशेषज्ञहरूले विमान ड्रोनमा लोड गरिएको फ्लाइट मिशन फाइल निकाल्न सफल भएको जनाएको छ। विमानको तथ्याङ्कको विश्लेषणले नोभगोरोड क्षेत्रमा राष्ट्रपति निवासको कुनै एक भागलाई निशाना बनाइएको देखाएको छ। युक्रेनको खेर्सन क्षेत्रमा क्याफे र होटलहरूलाई लक्षित गरी भएको ड्रोन आक्रमणमा कम्तीमा 24 जनाको मृत्यु हुनुका साथै 50 भन्दा बढ़ी घाइते भएको स्थानीय अधिकारीहरूले जनाएका छन्।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपाल बीमा प्राधिकरणले हालसम्म निर्जीवन बीमा कम्पनीले जेएनजी आन्दोलनका क्रममा भएको क्षतिमा परेको कुल दावी मध्ये 5,48,25,00,000 रुपियाँ भुक्तानी गरेको जनाएको छ। जेएनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा कुल 3,316 बीमा दावी परेको थियो, जुन करिब 23,47,00,000 रकम बराबरको रहेको थियो। प्राधिकरणमा 14 निर्जीवन बीमा कम्पनी र 4 लघु निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त अवधिक तथ्याङ्क अनुसार कम्पनीहरूबाट अग्रिम भुक्तानी समेत गरी भुक्तानी भएको कुल दावी रकम मध्ये सम्पत्ति बीमातर्फ 712 बीमा दावीको दावी रकम करिब 19,05,00,000 मध्ये करिब 3,93,59,00,000 र मोटर बीमातर्फ 2,321 बीमा दावी मध्ये करिब 3,46,16,00,000 मध्ये करिब 1,39,25,00,000 भुक्तानी भएको जनाएको छ। जेएनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दावी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई करिब 3,02,00,000 अग्रिम भुक्तानी सहित पुनर्बीमा दावी भुक्तानी गरेको थियो। भर्चुअल सम्पत्ति, क्रिप्टो मुद्रा, स्थिर मुद्रा, टोकन, एनएफटी र भर्चुअल सम्पत्ति सेवा प्रदायकसँग सम्बन्धित गम्भीर जोखिम बारे नेपाल राष्ट्र बैंकको एक प्रतिवेदनले चेतावनी दिएको छ। नेपाल राष्ट्र बैंक अन्तर्गतको वित्तीय सूचना इकाइले सार्वजनिक गरेको रणनीतिक विश्लेषण प्रतिवेदन 2025 डिजिटल सम्पत्तिहरूले विश्व वित्तीय प्रणालीमा नयाँ सर ल्याए पनि नेपालमा यसले अवैध आमदानी लुकाउने, पैसाको शुद्धिकरण गर्ने, आतंक वित्त पोषण गर्ने खतरा बढ़ाएको जनाएको छ। पछिल्ला वर्षहरूमा बैंकहरूले पठाएका शंकास्पद कारोबार प्रतिवेदनमा भर्चुअल सम्पत्ति प्रयोगसँग सम्बन्धित गतिविधि बढ़दो देखिएको प्रतिवेदनले उल्लेख गरेको छ। धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा गत सन् 2025 भ्रमण गर्ने विदेशी पर्यटकको संख्या 18.71% वृद्धि भएको छ। सन् 2024 अनुपातमा सन् 2025 मुस्ताङ को भ्रमण गर्ने पर्यटकहरूको संख्या 25,400 वृद्धि भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप जोमसुमले जनाएको छ। सन् 2025 जनवरीदेखि डिसेम्बर 31 तारीकसम्म त्यहाँ कुल 161,122 विदेशी पर्यटकहरू भित्रिएको एक्याप जोमसुम कार्यालयका प्रमुख राजेश गुप्ताले जानकारी दिनुभयो। पर्वत जिल्लाको दक्षिण क्षेत्रमा सुन्तला खेती विस्तार हुँदै गएको छ। पर्वतको पयु गाउँपालिका अन्तर्गतका भर्मा, भुर्तेलथोक, घुमसुम र कुबिन्डे क्षेत्रमा सुन्तला खेती क्रमिक रूपमा विस्तार हुँदै गएको स्थानीय किसानहरूले बताएका छन्। पयु गाउँपालिकाको भर्मामा करिब 12 घर र कुबिन्डेमा करिब 20 घर किसानले सुन्तला खेती गर्दै आएका छन्। कुबिन्डेमा यस वर्ष मात्र 500 सुन्तलाका नयाँ बिरूवा रोपिएको कुबिन्डेका सुन्तला उत्पादक किसान धनबहादुर राणाले जानकारी दिनुभयो। त्यस क्षेत्रबाट यस वर्ष करिब 4 टन सुन्तला उत्पादन भएको किसान राणाले जानकारी दिनुभयो। त्यस्तै ब्यादी गाउँपालिकाको क्यू डाँडाका गणेश बहादुर गुरूङले 7 वर्षदेखि व्यावसायिक सुन्तला खेती गर्दै आउनु भएको छ। करिब 100 रोपनी क्षेत्रफलमा 1 करोड़ लगानी गरेर गुरूङले सुन्तला खेती गर्दै आउनु भएको छ। उहाँको बगैंचामा 3,200 सुन्तलाका बोट रोपिएका छन्।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
भारत र श्रीलंकामा आगामी फेब्रुअरी 7 मार्च 8 तारीकसम्म आयोजना हुने आईसीसी टी20 विश्वकपको ट्रफी टूर नेपालमा 3 दिन हुने भएको छ। नेपाल क्रिकेट संघ क्यानले पुस 21 23 ट्रफी टूर गर्न लागेको जानकारी गराएको हो। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले विश्वकप अघिको ट्रफी टूरमा नेपाललाई समेटेको हो। भारत र श्रीलंकामा आगामी फेब्रुअरी 7 मार्च 8 तारीकसम्म आयोजना हुने आईसीसी टी20 विश्वकपको ट्रफी नेपालमा पुस 21 गते आइपुग्नेछ। आईसीसीका अनुसार ट्रफी टू एसियाली देशमा आयोजक भारत, श्रीलंका, नेपाल, कतार, ओमान, भरायन र मंगोलियामा लगिनेछ। नेपालले तेस्रो पटक टी20 विश्वकप खेल्दैछ। विश्वकपमा नेपाल समूह सीमा परेको छ। कठिन मानिएको यस समूहमा नेपाल सहित 2 पटकको विजेता वेस्टइण्डिज, 1 पटकको विजेता इंग्ल्याण्ड, बंगलादेश र इटाली रहेको छ। नेपालले इंग्ल्याण्ड र इटालीसँग 1 पटक खेल्नेछ। नेपालले समूह चरणको सबै खेल मुम्बईमा खेल्नेछ। इटालीले 1 पटक विश्वकप खेल्न लागेको हो। युरोप क्षेत्रको छनौटबाट स्कटल्याण्डलाई पछि पार्दै नेदरल्याण्ड र इटालीले विश्वकपमा स्थान बनाएका थिए। विश्वकपमा सहभागी 20 टोलीलाई 4 समूहमा विभाजन गरिएको छ। साबिक विजेता हेल्प नेपाल स्पोर्ट क्लब र नेपाल पुलिस क्लबले 9 एनबीए च्याम्पियनशीप अन्तर्गत पुरूषतर्फको सेमी फाइनलमा एकअर्कासँग प्रतिस्पर्धा गर्ने भएका छन्। बिहिबार दुवैले क्वार्टर फाइनलमा जित हासिल गरेसँगै फाइनल प्रवेशका लागि यी दुई टोली भिड्ने पक्का भएको हो। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपा कपडहलमा सम्पन्न अन्तिम 8 पहिलो खेलमा हेल्प नेपालले गुडालिङ कण्ठ भलिबल क्लबको चुनौती 3-0 सोझो सेटमा पछ्यायो। दोस्रो क्वार्टर फाइनल खेलमा विभागीय टोली पुलिसले पनि कोशी प्रदेश भलिबल संघलाई 3-0 सोझो सेटमा पाखा लगायो। तेस्रो खेलमा रुकुम पश्चिम ट्रेनिङ सेन्टर पनि सेमी फाइनलमा प्रवेश गरेको छ। एपीएफ क्लबलाई 3-1 सेटले हराउँदै रुकुम पश्चिम अन्तिम 4 पुगेको हो। सेमी फाइनलका खेलहरू शुक्रबार हुनेछन्।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज देशका पहाड़ी तथा हिमाली भागमा आंशिक बद्दी रही कोशी र गण्डकी प्रदेशका पहाड़ी भागका एक दुई स्थानमा हल्का वर्षा हुनुका साथै देशका उच्च पहाड़ी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। तराईका अधिकांश स्थानमा बिहानी पख हुस्सू कुहिरो रहने पनि विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्डु उपत्यकामा मापन गरिएको को अधिकतम तापक्रम 17.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 4.6 डिग्री सेल्सियस, आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 15-17 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाण्डु उपत्यकामा सूर्योदय अघि बिहान 6:55 भयो भने सूर्यास्त भरे साँझ 5:21 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। क्रियाशील सदस्यता वितरण र नवीकरण तोकिएको मितिमा सम्पन्न हुन नसकेपछि कांग्रेस महाधिवेशन स्थगित। निर्वाचन आयोगद्वारा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि 40 संस्थालाई पर्यवेक्षणको अनुमति। विदेशी नागरिकको सुरक्षा सम्भावित अपराध नियन्त्रणका लागि अध्यागमन विभागद्वारा विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली शुरू। जेएनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको 5.5 अर्ब रूपियाँ दावी रकम बीमितलाई भुक्तानी गरिएको नेपाल बीमा प्राधिकरणद्वारा जानकारी। र स्विजरल्याण्डको क्रान्स मोन्टाना शहर स्थित एक बारमा आगलागी हुँदा कम्तीमा 40 जनाको मृत्यु, 115 भन्दा बढी घाइते। रेडियो नेपालबाट बिहान 7 समाचार सकियो। अर्को समाचार बुलेटिन 8 अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।